پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے پروگرام ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر ویٹو میر اور انجینئر ڈینس ریمکس. ہمارا یہ پروگرام پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر اور دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ voaurdu.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے, جبکہ اسے ہمارے فیس بک پیجز پر اس وقت بھی لائیو سنا جا سکتا ہے, جہاں ہم نے اس کا لائیو لنک پوسٹ کر دیا ہے, اور پروگرام کے بعد اس کی ریکارڈنگ مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے اور شیئر بھی کر سکیں گے. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800 777 7789, اور فیس بک پر پروگرام لائیو سننے کے لیے اور سوال پوسٹ کرنے کے لیے ہمارا لنک facebook.com/hardamrawahizindagi, اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. تو لیجئے آج کا پروگرام شروع کرتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں آج ہمارے مہمان ہیں ایک کامیاب ایئر کرافٹ سسٹمز انجینئر, ایک کامیاب انوویٹر, ایک کامیاب ٹیکنالوجسٹ, ایک مقبول کمیونٹی لیڈر اور ایک کامیاب بزنس مین, جو ٹیکنالوجی کی دو کامیاب بزنس کمپنیوں کے مالک اور نارتھ امریکہ میں پاکستانی بزنس کمیونٹی کی سب سے بڑی تنظیم اوپن کے ایک فاؤنڈر ہیں. ہمارے مہمان ہیں میساچوسٹس میں مقیم لاہور پاکستان کے طاہر چودھری, جنہیں فضائی انڈسٹری کی اس ایئر کرافٹ سسٹمز انجینئرز کی ٹیم کی قیادت کا اعزاز حاصل ہوا جس نے دنیا کے کسی پہلے کمرشل ایئر کرافٹ میں آٹو فلائی سسٹم نصب کر کے دنیا کو پہلی کمرشل آٹو فلائی ایئر بس یا آٹو فلائی ایئر لائنر بس کی سہولت سے ہمکنار کیا. برطانیہ, فرانس, جرمنی میں کمرشل ایئر کرافٹ آٹو فلائی سسٹم سے متعلق تجربہ حاصل کرنے کے بعد ایئر کرافٹ سسٹم انجینئر طاہر چودھری نے کمرشل اور بزنس کی دنیا کی طرف اڑان بھری اور رخ کیا امریکہ کا. اپنے کچھ پاکستانی امریکی کاروباری دوستوں کے ساتھ مل کر انہوں نے بنیاد رکھی پاکستانی امریکیوں کے ایک فلاحی کاروباری ادارے اوپن کی, جو اس وقت پاکستانی امریکی کاروباری افراد کا امریکہ بھر کا سب سے بڑا ادارہ بن چکا ہے, جس کی شاخیں پورے امریکہ ہی میں نہیں بلکہ لندن اور پاکستان کے مختلف شہروں میں بھی کام کر رہی ہیں. اور اوپن یو ایس اے کے ایک فاؤنڈر اور اس کے بورڈ کے رکن طاہر چودھری نے اس کے بعد اڑان بھری کاروباری اور ٹیکنالوجی کی دنیا کی طرف اور بنیاد رکھی اپنی ذاتی کاروباری کمپنیوں کی, لیکن انسانیت کی خدمت کا جذبہ ان کے اس کاروباری سفر میں بھی ساتھ ساتھ رہا. طاہر چودھری نے بنیاد رکھی میڈیکل آلات بنانے سے متعلق ایک کاروباری کمپنی کی, جس کی ٹیم نے ان کی زیر قیادت دوسرے میڈیکل آلات کے ساتھ ساتھ تیار کیا نیورو مسکولر بیماریوں کی تشخیص اور علاج کا ایک ایسا آلہ جسے اس وقت امریکہ کے ممتاز میڈیکل اداروں کے نیورولوجسٹ, فیزیوتھراپسٹ اور سائیکیٹرسٹ استعمال کر رہے ہیں. اور میڈیکل اور ٹیکنالوجی کی دنیا سے ایئر کرافٹ سسٹمز انجینئر طاہر چودھری نے اڑان بھری ہے انٹرنیٹ کی دنیا کی طرف اور قائم کی ہیں دو آن لائن کمپنیاں, جو کاروباری اور فلاحی سماجی اداروں اور افراد کے لیے ایونٹ رجسٹریشن مارکیٹنگ سسٹمز, ویب سائٹ چیٹ سپورٹ سسٹمز اور آن لائن پیشنٹ شیڈولنگ سسٹمز فراہم کرتی ہیں. اور امریکی زندگی کے خوبصورت رنگوں کو اپنی زندگی میں شامل کرتے ہوئے وہ نہیں بھولے اپنے آبائی وطن پاکستان کو, اور بنیاد رکھ چکے ہیں یہاں میساچوسٹس میں ایک پروجیکٹ گرلز ایجوکیشن موومنٹ یو ایس کی, جو پاکستان کے مختلف شہروں میں لڑکیوں کے 15 اسکول چلا رہا ہے ایک انٹرنیشنل ادارے آکسفیم کے ذریعے. ہمارے مہمان اس وقت موجود ہیں میساچوسٹس سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم طاہر چودھری صاحب.
السلام علیکم یاسمین. میں سب سے پہلے تو اس سے پہلے کہ شروع کریں, مجھے خیال آیا کہ مدرس ڈے ہے, तो आपको भी हैप्पी मदर्स डे कह दूं और अपनी अम्मी जान को भी जो पाकिस्तान में बैठी।
वाह, बहुत बहुत शुक्रिया, आपने एक एक बहुत अच्छा मैसेज दिया इस वक्त, और आपका सबसे पहले शुक्रिया कि आपने हमारे इस प्रोग्राम के लिए वक्त निकाला। गुफ्तगू शुरू करेंगे आपसे उस एयरक्राफ्ट बस से जिसके बारे में आपका कहना है कि वो कमर्शियल फजाई सफर का पहला एयरक्राफ्ट था जिसे आपने अपनी एक बैनुल अक्वामी माहिरीन की एक टीम की मदद से पहली ऑटो फ्लाई एयरलाइनर बनाने का काम किया था। तो क्या था वो, सुनाइए हमारे सुनने वालों को वो कहानी।
हाँ जी, हाँ जी, उसकी कहानी ऐसी है कि तो किसी जमाने में जो लीडरशिप थी एरोप्लेन मैन्युफैक्चरिंग की सिर्फ अमेरिका में थी, अमेरिका के बोइंग एरोप्लेन्स और कई और भी थे उस जमाने में। तो यूरोप में कोई बड़ा कमर्शियल एयरलाइनर नहीं था, तो यूरोपियन यूनियन ने जो जिसमें उस वक्त इटली, स्पेन, इंग्लैंड, जर्मनी, फ्रांस ये सब शामिल थे, तो उन्होंने ये डिसाइड किया कि इन कंपटीशन विद अमेरिका एट दैट टाइम कि उनको अपनी भी कोई कमर्शियल एयरलाइन होनी चाहिए।
तो आप उन्होंने उस वक्त आप जब कतर कलामी होती है जिस वक्त ये सफर शुरू हुआ इस बारे में, तो आप उस वक्त बर्तानिया में थे?
हाँ जी, मैं उस वक्त मैं इंग्लैंड में रहता था और मैं कंपनी में काम करता था एरोप्लेन कंप्यूटर सिस्टम्स के बनाने का। अच्छा। तो मैंने बनाए थे सेंट्रल वार्निंग सिस्टम्स और इंजन कंट्रोल सिस्टम्स मिलिट्री एयरक्राफ्ट के लिए। कमर्शियल का भी यूरोप में उस वक्त कोई काम नहीं था।
तो अमेरिका में उस वक्त होता था कमर्शियल का काम होता था, कमर्शियल एयरलाइनर्स थी यानी
जी, ऑटो फ्लाई वाली सिर्फ अमेरिका में मैन्युफैक्चर होती थी उस जमाने में,
ऑटो फ्लाई
और एयरबस। हाँ जी, हाँ जी, कोई भी नहीं थी यूरोप में कमर्शियल लार्ज एयरलाइनर, कोई भी नहीं था, वो पहला था एयरबस का प्रोजेक्ट।
अच्छा, तो कैसे शुरू हुआ फिर वो प्रोजेक्ट?
तो उन्होंने यूरोप वालों ने डिसाइड किया कि हमने जो नया प्रोडक्ट शुरू कर रहे हैं तो उसको मॉडर्न ही होना चाहिए ताकि अच्छी तरह वो कम्पीट कर सकें वर्ल्ड वाइड मार्केट में। तो उन्होंने ऐसे किया कि काफी बड़ा, बहुत ज्यादा बड़ा प्रोजेक्ट लॉन्च किया। वो तुलूस से उनका हेडक्वार्टर था फ्रांस में, और उन्होंने ऐसे डिसाइड किया कि वहां पे इंटीग्रेशन होगी सब सिस्टम्स की, और ये सबसे मॉडर्न एयरक्राफ्ट होगा, पूरा कंप्यूटराइज्ड। तो उन्होंने फिर एक जर्मन की कंपनी थी जिसको अवार्ड दिया कंप्यूटर सिस्टम्स बनाने का। तो उन्होंने किसी तरीके से मेरा पता किया कि मैं ये काम इंग्लैंड में करता हूँ, तो उन्होंने फिर मुझे कांटेक्ट करके तो मुझे कहा कि आप जर्मनी आ जाएं और हमारी हेल्प करें ये कंप्यूटर सिस्टम डिजाइन करने के लिए एयरबस के।
ठीक, तो फिर आपने वहाँ कितने अरसे कायम किया और कितने अरसे में ये प्रोजेक्ट मुकम्मल हुआ?
या तकरीबन वहाँ तीन साल लगे थे, और उन्होंने उस दौरान में तकरीबन 30 मिलियन डॉलर तकरीबन लगाया उस प्रोजेक्ट पे। तो मेरा काम ये था कि टीम बिल्ड करनी है और कंप्यूटर सिस्टम डिजाइन करने, तो मैंने टीम हायर की सारी दुनिया से, कुछ इंग्लैंड से, कुछ जर्मनी से, कुछ ऑस्ट्रिया से, और कुछ अमेरिकन भी। जाहिर है अमेरिका में लोग उस वक्त काम कर रहे थे काफी कमर्शियल एयरलाइनर्स पर, तो सब टीम इकट्ठी की फ्रैंकफर्ट जर्मनी में, और वहां पे फिर ये काम शुरू किया।
अच्छा, तो फिर कैसा रहा ये तजर्बा जब ये बस जिसको आपने पूरा ऑटो बना दिया, तो क्या रिएक्शन था वहां पर उन लोगों का जिन्होंने जब ये अपने प्रोजेक्ट को मुकम्मल होते हुए देखा? तो
हाँ जी, ये तो काफी बड़ी बात थी। जाहिर अब तो सारी दुनिया को पता है कि एयरबस और बोइंग सिर्फ दो एयरलाइनर सारी दुनिया में, बड़े एयरलाइनर्स। और एयरबस तो अक्सर लोगों ने सफर किया होगा उसमें, तो वो तो बहुत ज्यादा एडवांस एरोप्लेन बन गया, क्योंकि कई और भी उन्होंने नए बनाए हैं। तो बहुत सक्सेसफुल रहा वो प्रोजेक्ट सब के लिए।
अच्छा, तो इसका मतलब है कि इस वक्त जितने भी तैयारे या बोइंग जो भी उड़ते हैं वो सब ऑटो फ्लाई सिस्टम पर उड़ते हैं?
हाँ जी, हाँ जी, बिल्कुल। आजकल तो ऐसे होता है कि अगर आप प्लेन में जाएं कभी कॉकपिट में, किसी जमाने में आप जा सकते थे, आजकल तो उन्होंने काफी रिस्ट्रिक्शंस लगा दी हैं। तो अगर आप कॉकपिट में जाएं तो आपको देखेंगे दो पायलट और को पायलट बैठे होंगे, तो वो जस्ट कंप्यूटर को प्रोग्राम कर देते हैं उड़ने से पहले। वो कह देते हैं कंप्यूटर को कि भाई ये आप बॉस्टन से लंदन ले जाएं, और प्लेन आपको लंदन ले जाते हैं। وہ جب ایئرپورٹ پہ نزدیک پہنچتے ہیں وہ کئی دفعہ وہ آٹو پائلٹ سے اتار کے مینول کر دیتے ہیں, لیکن اکثر کئی دفعہ بالکل ہی ٹوٹلی آٹو پائلٹ ہوتا ہے.
اچھا,
تو پلین آپ کو کمپیوٹر لے جاتے ہیں آپ کو جہاں میں جانا ہوتا ہے.
تو یہی وہ چیزیں ہیں جو کبھی کبھی آٹومیٹک سسٹم میں خرابیاں پیدا ہو جاتی ہیں یا جو کسی حادثے کا سبب بھی بن سکتی ہیں.
ہاں جی, وہ ہو سکتا ہے, لیکن یہ اتنی کیئر اور اتنی طریقے سے ہوتا ہے نا. مثلا جو ہم نے وہ ایئر بس کے کمپیوٹرز بنائے تھے, تقریباً جتنا کام ہم نے ڈیزائن پہ لگایا تھا اس سے دگنا کام ہم نے اس کو ٹیسٹ کرنے میں لگایا تھا. تو اس میں اتنی زیادہ ٹیسٹنگ ہوتی ہے اور اتنا زیادہ کیئر ہوتی ہے. وہی نہیں بلکہ آپ جو ایروپلین میں ڈپلیکیٹ سسٹمز ہوتے ہیں, ایک سسٹم خراب ہو جائے تو دوسرا سسٹم چل پڑتا ہے. بلکہ جب آپ کے دو پائلٹ ہوتے ہیں, پائلٹ اور کو پائلٹ, تو وہ ان کے سیپریٹ سسٹم آ رہے ہوتے ہیں, تو ان کا کوئی کانفلکٹ ہو جائے تو ان کو پتا چل جاتا ہے. تو بالکل ہر چیز ڈپلیکیٹ ہوتی ہے ایروپلینس میں, اور بہت زیادہ سیفٹی کانشیس انڈسٹری ہے.
آپ نے کبھی ہوائی جہاز اڑایا؟
نہیں, میں نے خود کبھی نہیں اڑایا, لیکن بیٹھا ہوں پائلٹ کے ساتھ. جب ہم نے ایئر بس کا پروجیکٹ ختم کیا تھا تو صرف پائلٹ میں اور ایک میرا ایک انجینئر, تو ہم تین لوگ تھے تلوس میں, فرانس میں. تو ہم ایئر بس میں ہم نے وہ پائلٹ, اس کو کہتے ہیں ٹیسٹ پائلٹ, تو وہ کئی دفعہ ٹیسٹ کرتے ہیں جا کے کمپیوٹرز لگا کے. تو آپ کو سارے گھنٹے دو گھنٹے کی ٹیسٹ فلائٹ کہتے ہیں اس کو, تو اس کو لے کے جاتے ہیں. اس سے پہلے بھی میں فائٹر پلین میں جب میں انگلینڈ میں تھا تو ایک دو دفعہ میں بیٹھا تھا. جی,
اچھا. تو یہ آپ کی زندگی کی ایک سب سے بڑی اچیومنٹ آپ سمجھتے ہیں, جو یقینی طور پر آپ جس کا ذکر بھی بڑے فخر سے کرتے ہیں اور کریں گے جب تک آپ ہیں. لیکن جب آپ نے یہ سلسلہ یہ ہو گیا مکمل, تو اس کے بعد آپ کی اڑان کا سلسلہ شروع ہو گیا, اور آپ نے اپنی زندگی کو معاشی طور پر خوشحال بنانے کے ساتھ ساتھ اپنے ارد گرد کے لوگوں کو بھی سہولتیں پہنچانے کا سلسلہ جو تھا, جو جذبہ تھا, وہ آپ کے ساتھ ساتھ رہا. تو پھر اس کے بعد آپ نے کیا کیا, آپ واپس لندن چلے گئے یا؟
ہاں جی, ہاں جی. نہیں, پہلے تو میں یہ کہنا چاہتا ہوں کہ آپ زندگی میں جو کچھ مرضی پلان کر لیں, جو کچھ آپ کے خیال میں ہو آپ کر لیں, لیکن ہوتا وہی ہے جو مطلب اللہ تعالیٰ کہتا ہے, جو اللہ تعالیٰ کے ذہن میں ہوتا ہے, جو قسمت میں ہوتا ہے, ہوتا وہی ہے. تو آپ یہ نہیں کہہ سکتے کہ آپ نے بہت بڑا کام کیا یا بہت پراؤڈ ہیں اس پہ, لیکن ہوتا وہی ہے جو اللہ تعالیٰ چاہتا ہے. تو اسی لیے یہ سب کچھ ہوا. تو بارہ اس کے بعد میں انگلینڈ چلا گیا. تو وہاں پہ انگلینڈ ایک کمپنی کے ساتھ کام کیا کئی سال. تو اس کے بعد میرا بیٹا آٹسٹک ڈائگنوز ہوا تھا, تو اس کے علاج کے لیے ہمیں امریکہ آنا پڑا.
تو بیسیکلی آپ اپنے بچے کے لیے یہاں پر امریکہ آئے, لیکن اس کے بعد آپ یہاں سیٹل ہو گئے.
ہاں جی, امریکہ آئے, خیال تھا کہ اس کا علاج کر کے ہم لوگ واپس چلے جائیں گے, لیکن وہ کافی ٹائم لگ گیا کرتے کرتے. تو پھر ہم لوگوں نے یہیں سے پھر میں نے ریزائن کر دیا انگلینڈ کی کمپنی سے, تو ایک سال بعد تقریباً. اور اس کے بعد میں نے ایک یہاں پہ کمپنی جوائن کر لی, وہ بھی اصل میں ایروپلینز میں تھی. ایروپلین سسٹم ڈیزائن نہیں کرتی تھی, وہ کرتی تھی وہ آپ کے ہوتے ہیں جو ریزرویشن سسٹم, نہیں آپ لوگ آج کل یوز کرتے کمپیوٹرائزڈ, تو اس کا جو پیچھے ہوتا ہے سب کو سسٹم ہوتا ہے, وہ کمپنی وہ ڈیزائن کرتی تھی.
اچھا,
تو اس کے انہوں نے مجھے اس کے لیے رکھ لیا. جی,
اچھا. تو پھر لیکن آپ کو پھر اس کے بعد بھی یعنی کچھ اور آپ کرنا چاہتے تھے, آپ نے اس کو بھی چھوڑ دیا اور اپنی کمپنیاں بنا لی پھر؟
ہاں جی, ہاں جی. پھر میں نے, میرا کچھ ایکسپیرینس تھا میڈیکل میں, انگلینڈ میں بھی میں نے تھوڑی دیر کام کیا تھا جی کے ساتھ, جنرل الیکٹرک, ان کے کینسر ٹریٹمنٹ کے لیے, اکوپمنٹ کے لیے. تو وہاں پہ وہ میں نے کام کیا تھا, اور پھر امریکہ آ کے بھی تھوڑا سا ایک میں نے پروجیکٹ لیا تھا ہیولٹ پیکارڈ سے, جو ان دنوں میں میڈیکل اکوپمنٹ بناتے تھے. تو ان کے لیے بھی پیشنٹ, اس کو کہتے ہیں پیشنٹ ریموٹ مانیٹرنگ سسٹم, مثلا پیشنٹ ہاسپٹل میں ہوگا تو ڈاکٹر دیکھ سکتا ہے کہ وہ پیشنٹ کے حالات کیسے ہیں. آج کل تو خیر عام بات ہے, لیکن ان دنوں میں وہ بہت یونیک اور بہت ایڈوانس قسم کا سسٹم تھا جو ہیولٹ پیکارڈ نے بنایا. تو اس پہ میں نے کام کیا تھا ان کے ساتھ.
अच्छा, और जब वो तजर्बा आपको हो गया तो फिर आपने उसी लेवल की अपनी कंपनी बनाई।
हाँ जी, फिर मैंने सोचा कि अपनी कंपनी बनानी चाहिए ताकि हम दूसरों को भी इनकरेज करते हैं कि हमेशा आप लोग अपने बिजनेस अपना कोशिश करें स्टार्ट करने का, जब आपको चांस मिले और एक्सपीरियंस हो जाए। तो बस मैंने खुद भी वही किया कि अपनी कंपनी स्टार्ट की, जिस पे हम लोग हमारा फोकस था उसको न्यूरोमस्कुलर कहते हैं, उसको न्यूरोमस्कुलर डायग्नोस्टिक एंड रिहैब, तो उसकी उसमें की वो भी सब ज़ाहिर इलेक्ट्रॉनिक्स और कंप्यूटर और सॉफ्टवेयर का सिस्टम है, तो लेकिन ये बिल्कुल फोकस्ड ऑन मेडिकल टेक्नोलॉजी।
अच्छा, तो आपकी इन कंपनियों की भी बात करेंगे, लेकिन एक ब्रेक का वक्त हो गया, तो पहले एक ब्रेक और ब्रेक के बाद हम बाकी बातें करेंगे। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में आज हमारे मेहमान हैं एक कामयाब एयरक्राफ्ट सिस्टम्स इंजीनियर, एक कामयाब इनोवेटर, एक कामयाब टेक्नोलॉजिस्ट, एक मकबूल कम्युनिटी लीडर और एक कामयाब बिजनेसमैन, जो टेक्नोलॉजी की दो कामयाब बिजनेस कंपनियों के मालिक और नॉर्थ अमेरिका में पाकिस्तानी बिजनेस कम्युनिटी की सबसे बड़ी तंजीम ओपन के एक फाउंडर हैं। हमारे मेहमान हैं मैसाचुसेट्स में मुकीम लाहौर पाकिस्तान के ताहिर चौधरी, जिन्हें फजाई इंडस्ट्री की उस एयरक्राफ्ट सिस्टम्स इंजीनियर्स की टीम की क्यादत का एजाज हासिल हुआ जिसने दुनिया के किसी पहले कमर्शियल एयरक्राफ्ट में ऑटो फ्लाई सिस्टम नस्ब करके दुनिया को पहली कमर्शियल ऑटो फ्लाई एयर बस या ऑटो फ्लाई एयरलाइनर बस की सहूलत से हमकनार किया। बरतानिया, फ्रांस, जर्मनी में कमर्शियल एयरक्राफ्ट ऑटो फ्लाई सिस्टम से मुतालिक तजर्बा हासिल करने के बाद एयरक्राफ्ट सिस्टम इंजीनियर ताहिर चौधरी ने कमर्शियल और बिजनेस की दुनिया की तरफ उड़ान भरी और रुख किया अमरीका का। ताहिर चौधरी ने बुनियाद रखी मेडिकल आलात बनाने से मुतालिक एक कारोबारी कंपनी की, जिसकी टीम ने उनकी ज़ेर क़यादत दूसरे मेडिकल आलात के साथ साथ तैयार किया न्यूरो मस्कुलर बीमारियों की तशखीस और इलाज का एक ऐसा आला जिसे इस वक्त अमरीका के मुमताज मेडिकल इदारों के न्यूरोलॉजिस्ट, फिजियोथेरापिस्ट और साइकेट्रिस्ट इस्तेमाल कर रहे हैं। हमारे मेहमान इस वक्त मौजूद हैं मैसाचुसेट्स से टेलीफोन पर हमारे साथ। जी ताहिर चौधरी साहब, बताइए कि वो जो आला है जो आपकी कंपनी ने तैयार किया था और जिस कंपनी को आपने फिर फरोख्त कर दिया, वो क्या करता है, किस तरह वो बीमारी तशखीस करता है?
हाँ नहीं, वो है, उसको वो मेजर करता है मसल टोन, ब्लड फ्लो, टेम्परेचर, रेस्पिरेशन, इलेक्ट्रो ईकेजी इसको कहते हैं, इलेक्ट्रोकार्डियोग्राम और ब्रेन वेव्स ईईजी। तो ये काफ़ी ज़्यादा मेजरमेंट्स होती हैं, उनको कलेक्टिवली कहते हैं ऑटोनॉमिक नर्वस सिस्टम मॉनिटरिंग। तो उसको आप बड़े खास तरीके से आप उसको मॉनिटर करते हैं वो जिस्म पे वो सेंसर लगा के, तो फिर उनको जो डॉक्टर हैं फॉर एग्जांपल साइकाइट्रिस्ट, साइकोलॉजिस्ट, न्यूरोलॉजिस्ट, फिजिकल थेरापिस्ट और रिसर्चर्स, MIT आपको पता होगा मैसाचुसेट्स इंस्टीट्यूट ऑफ टेक्नोलॉजी जो यहाँ पे काफ़ी बड़ी यूनिवर्सिटी है, वो भी हमारे आले रिसर्च के लिए यूज़ करते हैं, और हार्वर्ड भी और कई काफ़ी ज़्यादा यूनिवर्सिटी हैं यहाँ पे और गवर्नमेंट की एजेंसीज भी। तो बहरहाल काफी लोग उनको जो काफी सेंसर यूज करके और सॉफ्टवेयर यूज करके हम उसको स्पेशली एनालाइज करते हैं सिग्नल्स को, तो वो प्रेजेंट करते हैं उनको ताकि वो देख सकें कि ये पेशेंट जो आप उनको देख रहे हैं तो उनको क्या प्रॉब्लम है, और इस तरह वो लोग वो यूज करते हैं।
तो इस ये जो टीम थी आपकी जो आपकी कंपनी में मौजूद थी वो किन किन लोगों पर मुश्तमल थी, कौन से माहरीन थे मुख्तलिफ शोबों के?
जो हमारी कंपनी में लोग थे वो मिक्स होता है हमेशा जब आप ऐसा काम करते हैं, तो इंजीनियर्स होते हैं, दो डॉक्टर्स होते हैं, और लोग ज़ाहिर मार्केटिंग में भी होते हैं, सेल्स होते हैं, मैन्युफैक्चरिंग होते हैं, कंप्लीट पूरा सेटअप आपको होना चाहिए, एक इंसान तो कर नहीं सकता। हमेशा जब आप कोई भी बिजनेस करें तो आपको डिफरेंट किस्म के लोगों की स्किल्स चाहिए होती, और सब लोग इकट्ठे काम करते हैं, एक बंदा इंसान एक सब कुछ नहीं कर सकता, उसको पता भी हो तो नहीं कर सकता क्योंकि टाइम नहीं इतना ज्यादा होता जिंदगी में, तो इसीलिए आपको डिफरेंट लोगों की स्किल सेट चाहिए होती। तो इसी हमेशा हर कंपनी में ऐसा ही होता है, हमारी कंपनी में भी ऐसा ही था जाहिर है, तो आपको मेडिकल नॉलेज भी चाहिए, इलेक्ट्रॉनिक नॉलेज भी चाहिए, कंप्यूटर नॉलेज भी चाहिए, سافٹ ویئر کا بھی، مینوفیکچرنگ کا بھی، تو سارا نالج ہمیشہ آپ کو اکٹھا کرنا پڑتا ہے ایک چیز بنانے کے لیے.
اچھا
تو ایسے ہم
تو اس آلے، یہ تو ایک آلہ تھا جس کا آپ نے ذکر کیا کہ یہ بہت ہی یعنی کامیاب رہا، اس کے علاوہ اور کیا کیا چیزیں اس کمپنی نے بنائی جس کے آپ اس وقت مالک تھے؟
اس کمپنی میں ہم نے میڈیکل پہ ہمارا زیادہ فوکس تھا، لیکن میں آپ کو یہ بھی بتا دوں کیونکہ یہ پروگرام پاکستان میں ظاہر ہے براڈ کاسٹ ہو رہا ہے، تو ہم نے کافی کوشش کی تھی اس وقت بھی کہ پاکستان کے ساتھ بھی جتنا کام ہو سکے تو ہم کریں. تو ہمارے، آپ نے پوچھا کہ کس قسم کے سکلز ہیڈ تھے، کس قسم کے لوگ تھے، تو پاکستان میں ماشاءاللہ ہمارے لوگ بڑا اچھا سافٹ ویئر ایکسپرٹیز ہیں. تو ہم نے آفس پاکستان میں بھی ایک کھولا، تو اس کے ساتھ ہم نے وہاں پہ پروگرامر وغیرہ ہائر کیے کسی زمانے میں، تو وہاں سے کچھ اور بھی لوگوں کو کام دیا مولڈنگ وغیرہ کا. تو کافی میں نے کوشش کی کہ پاکستان میں جتنا کام ہو سکتا ہے کرنا چاہیے، تو وہ ہم نے کیا.
اچھا تو پھر یہ ہوا کہ آپ نے اس کمپنی کو فروخت کر دیا، تو کیوں، جب اتنی کامیاب جا رہی تھی تو کیوں فروخت کر دیا اس کمپنی کو؟
ہاں جی، اس کو ہم لوگ کہتے ہیں، کانسیپٹ یہ ہے، اس کو کہتے ہیں لیگسی، مطلب پرانے سسٹم، یہ نہیں کہ وہ بالکل ہی اولڈ ہو گئے، اس کا یہ کہ آپ کو ہمیشہ پروگرس کرنی پڑتی ہے نئی سسٹمز کے لیے. تو میرے خیال میں یہ تھا کہ یہ جو ہمارے سسٹم ہیں لیگسی سسٹمز ہیں، اور ان کو اب چھوڑ کے، جو کافی کمپنیاں انٹرسٹڈ تھیں ظاہر ہے ہمارے اکوپمنٹ کو، ہماری کمپنی کو بائی کرنے کے لیے، تو اس کو کر کے تو ہم نیا کام شروع کریں. اور نئی چیز ہے آج کل بالکل انٹرنیٹ، اس کو کہتے ہیں انٹرنیٹ ڈیوائسز. تو آج کل تو یہ ہو رہا ہے، آپ اگر ٹیمپریچر بھی کنٹرول کرنا ہے اپنے گھر میں تو آپ اس سے فون سے کنٹرول کر سکتے ہیں. تو ہر چیز جو ہے فیوچر اسی میں ہے کہ ہر چیز جو ہوگی دنیا میں، پاکستان بھی ایسا ہو جائے گا ایسا. امریکہ میں تو بہت زیادہ ہو رہا ہے کہ اگر آپ نے کوئی بھی چیز کنٹرول کرنی ہے تو وہ آپ اپنے یا کمپیوٹر کے تھرو یا فون کے تھرو، آپ انٹرنیٹ کے کنیکشن سے آپ اس سے کنٹرول کر لیتے ہیں. تو ایسے ہی میڈیکل ڈیوائسز میں بھی ہو رہا ہے. فار ایگزامپل کسی کو ڈائبٹیز ہو یا کسی کو کوئی اور پرابلم ہو یا انسان کوئی زیادہ ایجڈ ہو، آپ نے مانیٹر کرنا ہے، تو وہ سب ان فیوچر وہ سب انٹرنیٹ کے تھرو ہوگا.
تو آپ کی کمپنی جو ہے، آپ کی جو کمپنی ہے، یہ کیا انٹرنیٹ پر کیا کیا سہولتیں دیتی ہیں اور کون آپ کی کسٹمرز ہیں؟
تو میری اس وقت دو کمپنیاں ہیں، ایک ہے میڈیکل ڈیوائس کمپنی، تو اس کو تو آپ کو میں نے ابھی بتایا، تو وہ نئی اکوپمنٹ ڈیزائن کر رہی ہے جو صرف انٹرنیٹ پہ چلے گا. جو کچھ بھی ہم کر رہے ہیں وہ سب کچھ انٹرنیٹ پہ ہوگا، اور چھوٹی ڈیوائسز ہوں گی تاکہ آپ اس کو بینڈ کے طریقے سے آپ اپنے ہاتھ پہ پہن سکتے ہیں اور جیولری میں لگا دیں وہ آپ، لیکن وہ آپ کے لیے میڈیکل کی مانیٹرنگ ہو رہی ہوگی اس کو. تو یہ چھوٹی ڈیوائسز جو انٹرنیٹ کے تھرو کام کریں گی.
اچھا،
دوسری کمپنی ہے وہ، اس کا بالکل ٹوٹلی ڈفرنٹ کانسیپٹ ہے. وہ یہ ہے کہ اس سے ہم آن لائن وینیو سرچ، آن لائن ایونٹ رجسٹریشن اینڈ مارکیٹنگ اس کو کہتے ہیں. فار ایگزامپل وہ بالکل انٹرنیٹ بیسڈ ہے، ظاہر ہے فوکس بالکل انٹرنیٹ ہے ہمارا آج کل. تو اس میں یہ ہے کہ فار ایگزامپل اگر آپ کہیں پہ کوئی کمپنی کی کوئی ایونٹ ہو رہا ہے، کوئی کافی بڑا، 50 لوگ آ رہے ہیں، 1000 لوگ آ رہے ہیں، تو وہ ہو رہا ہے، تو آپ کو پہلے پتہ نہیں چلتا ہے کس لوگوں نے آنا ہے، کہاں پہ آنا ہے، لوگ کہاں بیٹھیں گے، لوگوں نے کس کس نے پیسے دیے ہیں، رجسٹر کیا ہے کہ نہیں، کس قسم کی رجسٹر ہے. تو کافی زیادہ نا کمپلیکس ہوتا ہے ایونٹ کرنا. تو اس کے لیے ہم نے یہ سسٹم بنایا ہے کہ تاکہ آپ آن لائن جا کے آپ دیکھ سکیں. فار ایگزامپل اگر آپ واشنگٹن ڈی سی میں کوئی ایونٹ کر رہے ہیں تو آپ سرچ کر کے دیکھ سکیں کہ کون کون سا ہوٹل، کون کون سا ایونٹ وینیو آپ چوز کر سکتے ہیں، اور ان کے پاس کون سی فیسلٹیز ہیں. لیکن ہمارے لوگوں میں فار ایگزامپل کافی دفعہ ہوتا ہے کہ اگر آپ نے کہیں ایونٹ کرنا ہے تو ڈو دے الاؤڈ آؤٹ سائڈ کیٹرنگ، تاکہ ہمارا پاکستانی کھانا آپ کر سکیں وہاں پہ. تو اس میں سب لکھا ہوتا ہے کہ آؤٹ سائڈ کیٹرنگ ہے، ان کے پاس گارڈن فیسلٹیز ہیں، آپ باہر نے ایونٹ کرنا ہے، کتنے لوگوں کو اکوموڈیٹ کر سکتے ہیں. تو ان کو آپ تھوڑا سا کلک کر کے تو ان کے پاس ریکویسٹ چلیے کہ بھائی ہم انٹرسٹڈ ہیں آپ کے ایونٹ میں، تو آپ کو تاکہ وہ دیکھ لیں پھر آپ کو جواب دے دیں گے بڑی آسانی سے. نہیں تو آپ بیٹھے ریسرچ کریں گے، دیکھیں گے، فون کال کریں گے. تو یہ ہر جگہ، یہ ہر چیز ایک ہی جگہ پہ ہے، تو اس کو کہتے ہیں وینیو سرچ. تو آپ نے وینیو دیکھ لیا، تو اس کے بعد آپ آن لائن پہ رجسٹر کر دیں گے کہ کس قسم کی رجسٹریشن ہے. مثلا ایک بندہ ہے, انہوں نے آنا ہے, تو وہ آگے ساری آگے لائن پہ بیٹھیں گے, تو ان کے لیے رجسٹریشن ہوگی فار ایگزامپل $200 جسٹ ہائپوتھیٹیکلی. تو پھر جو سو بالکل درمیان میں بیٹھے ہیں ان کی اور پرائس ہوگی, فیملی پرائس اور ہوگی, تو بچوں کی پرائس اور ہوگی. تو آپ سب نا آن لائن آپ کر دیتے ہیں, اور کر کے آپ اس کا وہ جب کسی کو ای میل بھیج دیں گے یا وہ آپ کسی کو بتا دیں گے بھائی فلانی ویب سائٹ پہ چلے جائیں, وہ آپ ہمارا ایونٹ ہو رہا ہے تو اس پہ رجسٹر کر دیں, تو وہ جا کے رجسٹر کر دیں گے, اور اس کے بعد آپ کو اس کی رپورٹ آ جائے گی کس کس لوگ, کتنے لوگ آ رہے ہیں, کس قسم کے لوگ آ رہے ہیں. اور بلکہ اب نیا سسٹم اس میں یہ بھی ہم کر رہے ہیں کہ آپ جو وینیو کی جگہ پہ ہے ٹیبل سیٹنگ کہاں پہ ہے, تاکہ یہ بھی وہ چوز کر سکیں لوگ کہ انہوں نے بیٹھنا کہاں پہ ہے, پھر آپ ان کو یہ چوائس دیں. تو اس کا سارا کمپلیٹ سسٹم ہے, مارکیٹنگ کا بھی اور بیٹھنا کہاں پہ ہے, پیمنٹ سولوشن, تو یہ چل رہا ہے.
اور آج کل جب یہ لوگ اپنی
کئی بلین ڈالر کی مارکیٹ ہے.
اچھا, تو یہ آج کل یہ بھی ہو رہا ہے کہ جب شادی بیاہ کے فنکشنز ہوتے ہیں تو وہ جو لوگ گفٹ دیتے ہیں اس کی بھی رجسٹریشن وغیرہ ہوتی ہے نا آن لائن؟
ہاں جی جی, اس کا بھی ظاہرہ ہو سکتا ہے. ہاں جی ہاں جی بالکل, وہ تو بالکل سمپل سی رجسٹریشن ہے, لوگ اس کو پلیج کر دیں گے کہ بھئی یہ گفٹ کے لیے ہمارے نا اتنے اتنے پیسے ہم آپ کو گفٹ دے رہے ہیں, تو ظاہر ہے وہ تو بڑا آسان سی آپشن ہے وہ اس میں.
تو اور میڈیکل کے شعبے میں بھی آپ کی یہ جو ویب سائٹ ہے وہ کیا سہولیات فراہم کر رہی ہے؟
ہاں جی, ویب جو اس کا بھی سب انٹرنیٹ بیسڈ ہے, اس میں ہے پیشنٹ اسکیجولنگ سسٹم ہے اس میں, تاکہ مثلا آپ نے کسی ڈاکٹر کو ملنا ہے تو آپ ایز اے پیشنٹ آپ آن لائن جا سکتے ہیں اور دیکھ لیں گے ڈاکٹر کب اویلیبل ہے. تو آج کل تو امریکہ میں, پاکستان میں شاید اتنا زیادہ مہنگا نہیں ہے, لیکن امریکہ میں تو آپ کو پتا ہوگا کہ ایک کافی انفراسٹرکچر ہوتا ہے, تاکہ ایک ڈاکٹر ہوتا ہے, پھر اس کی نرس ہوگی, پھر اس کی سیکرٹری ہوگی, اسکیجولر ہوگا, تو کافی زیادہ انفراسٹرکچر ہے. اس کی مین وجہ امریکہ میں جو ہمارے ہیلتھ کیئر جو بہت ایکسپینسو ہے, اس کی یہ اوور ہیڈ ہیں, تو کافی لوگ یہ کام کر رہے ہیں اس قسم کا کہ اس کو آٹومیٹ کرنا, اور آہستہ آہستہ اور میرے خیال 5-10 سالوں میں سب آٹومیٹ ہو جائے گا. جب آپ نے کسی ڈاکٹر کو ملنا ہے تو آپ صرف آن لائن جائیں گے یا اپنے فون سے جائیں گے, انٹرنیٹ فون پہ ہر کسی کے پاس ہے, آپ تو پاکستان میں بھی ہو یہاں بھی, تو آپ جائیں گے آپ کو پتہ چل جائے گا فلانے ڈاکٹر کے پاس یہ ٹائم ہے, آپ سمپلی آپ اپنی اپوائنٹمنٹ بک کر لیں گے, آپ نے نوٹس لکھنے, نوٹس بھی لکھ لیں گے تاکہ ڈاکٹر کو پتہ چل جائے کہ آپ کو کیا کیا ایشو ہے, اور آپ جس آفس چلے جائیں گے اور ڈاکٹر اس کو صرف دیکھ کے آپ ڈاکٹر اپنے بھی نوٹس ڈال دے گا, تو اگر ڈاکٹر آپ کو الاؤ کرے تو آپ ڈاکٹر کے نوٹس بھی دیکھ سکتے ہیں. تو سب کچھ ایسے نا ٹرانسپیرنٹ آن لائن ہو جائے گا, تاکہ ظاہر ہے سیکیورٹی بھی چاہیے, میڈیکل ریکارڈ تو ظاہر ہے کافی سیکیورٹی بھی ہونی چاہیے, تاکہ دوسرے لوگوں کو نہ پتہ چلے کہ یو نو آپ کے کوئی کس قسم کے میڈیکل ایلیمنٹس ہیں, تو وہ بھی ہوتا ہے. تو ایسے ہے, اس کو کہتے ہیں پیشنٹ اسکیجولنگ اینڈ نوٹ سسٹم, تو وہ چل رہے ہیں.
تو یہ سارے کام جو ہیں آپ اپنی دو کمپنیوں کی مدد سے کر رہے ہیں جو کافی کافی بڑی کمپنیاں ہیں, اور انٹرنیشنل تو ظاہر وہ خود ہی ہو گئے کیونکہ وہ انٹرنیٹ پر ہیں. تو ان کمپنیوں کو یہ کیونکہ آپ کے جو کلائنٹس ہیں وہ سارے امریکہ میں ہیں یا باہر کے بھی کلائنٹس ہوتے ہیں؟
فی الحال ہمارے جو کلائنٹس ہیں سب امریکہ میں ہیں, لیکن آہستہ آہستہ ظاہر ہے انٹرنیشنل بھی ہو جائیں گے. جب ہم لوگ جب اسے کہتے ہیں مارکیٹ اویئرنیس یا مارکیٹنگ آپ کہہ لیں, جو بھی کرتے ہیں وہ صرف امریکہ میں ہوتی ہے وجہ پہلے. اس کی وجہ یہ ہے کہ ان لائک یورپ, جو انگلینڈ کی پاپولیشن اباؤٹ 60 ملین ہے اور امریکہ کی پاپولیشن از اوور 300 ملین اینڈ از گروئنگ, تو اور انگلینڈ کی تو بڑی, انگلینڈ جرمنی کا تو خیر نیگیٹو گروتھ ہے, تو بہرحال امریکہ کا بڑا گروتھ ریٹ بھی کافی زیادہ ہے. تو ہوتا یہ ہے کہ جب کمپنیاں یہاں پہ کچھ کرتی ہیں وہ پہلے ہمیشہ امریکہ میں مارکیٹ کرتی ہیں یا کینیڈا میں, کینیڈا کی خیر پاپولیشن تھوڑی ہے لیکن نزدیک ہے, سیم لینگویج اینڈ سو آن. سو پہلے ہم لوگ ہمیشہ یہاں پہ مارکیٹ کرتے ہیں امریکہ میں, کیونکہ یہاں پہ بزنس از مارکیٹ از بگ انف, اس کو کر کے پھر ہم لوگ باہر بھیجتے ہیں. بلکہ میں آپ کو یہ بتانا چاہتا ہوں کہ سب سے ایک وجہ یہ بھی ہے امریکہ میں جو بزنسز جو سکسیسفل اور بڑے ہو جاتے ہیں, اس کی وجہ یہ ہے ایک تو ایک ہی لینگویج ہے سب کی, اور ایک دوسری بات یہ ہے کہ یہاں پہ کافی سہولتیں ہیں, ظاہر ہے انرجی سیفٹی کا وہ کوئی مسئلہ نہیں ہے جیسے پاکستان میں کافی زیادہ ہے, اور وہاں تو بہت زیادہ چیلنجز ہیں بزنس کو. میں نے کر کے دیکھا ہے, کبھی الیکٹرک چلے گی, کبھی گیس چلے گی, اور کبھی یو نو وہ بم بلاسٹ ہو گئے ادھر ادھر. شکر ہے آج کل تو خیر کافی پیچھے اور ایسا ہی رہے تو. لیکن اس کی وجہ دوسری وجہ یہ ہے امریکہ میں کہ مارکیٹ بہت بڑی ہے, ایجوکیٹڈ مارکیٹ ہے, بڑی مارکیٹ ہے, تو اس کی وجہ سے یہاں کی جو کمپنیاں ہوتی ہیں وہ ان کو زیادہ اپرچونیٹی ہوتی ہے گروتھ کے لیے.
تو کیا یہاں امریکہ میں کوئی بھی کمپنی قائم کر لینا بہت آسان ہے؟
نہیں, اتنا آسان تو نہیں ہے, ظاہر ہے وہ جیسے آپ کو کہا قسمت کی بات ہے اور محنت کی بات ہے, تو یہ دونوں چیزیں آپ کو بالکل ضروری چاہیے ہوتی ہیں. آپ جتنے زیادہ ہوشیار ہوں اور محنتی ہوں, لیکن اگر آپ کی اللہ تعالیٰ نہیں چاہتا تو کچھ نہیں ہو سکتا. تو اگر آپ اپنا سارا کچھ ٹھیک کریں اور آپ کی نیت اچھی ہو اور آپ ٹیم اچھی بنا لیں تو ہو جاتا ہے, لیکن اتنا آسان بھی نہیں ہے. لیکن میرے خیال میں شاید پاکستان سے تھوڑا سا آسان ہو,
زیادہ آسان ہے. یہاں کے سسٹمز ایسے ہیں کہ جو فیسیلیٹیٹ کرتے ہیں ہر چیز کو, ہر جو بھی کسی شعبے میں جانا چاہے. ایک تو یہاں پر اپرچونیٹیز مل جاتے ہیں, اور جب مل جاتے ہیں تو سسٹمز اس کو فیسیلیٹیٹ بھی کرتے ہیں. لیکن کہتے ہیں کہ کمپنی
امریکہ میں جو ہے فری انٹرپرائز سسٹم ہے, تو جس میں بھی ہمارے کئی دفعہ دوست آتے ہیں پاکستان سے, وہ بڑی ساری بلڈنگ دیکھتے ہیں, ان کو لگتا ہے اپنی گورنمنٹ کی بلڈنگ ہے, ان کو پھر بتانا پڑتا ہے کہ نہیں, یہ سب کچھ فری انٹرپرائز ہے اور یہ سب پرائیویٹ بلڈنگز ہیں لوگوں نے بنائی ہوئی ہیں. اور اس کی وجہ خاص یہی ہے کہ امریکہ میں بزنس کو بہت زیادہ امپورٹنس دی جاتی ہے. اگر بزنس سکسیزفل نہ ہو تو ظاہر ہے اکانومی ختم ہو جائے گی, تو اس کے لیے بہت زیادہ یہ امپورٹنس دی جاتی ہے بزنس کو, لیے ان کو فیسلٹیز کے لیے, ان کی سیکیورٹی کے لیے, ان کو انرجی کے لیے, ہر چیز جو بالکل بہت زیادہ امپورٹنس دی جاتی ہے. اور ایسے
اور اسی امپورٹنس کو پیش نظر رکھتے ہوئے جب آپ امریکہ آئے تو آپ نے اپنے دوستوں کے ساتھ مل کر پاکستانی امریکی کاروباری افراد کو ایک جگہ کرنے کی کوشش کی تھی. تو ہمارے سننے والوں کو یہ بھی بتائیے کہ وہ جو ادارہ ہے پاکستانی امریکی کاروباری افراد کا, جسے اوپن کا نام آپ ہی نے سجیسٹ کیا تھا پہلی بار یہاں پر, جس کی بنیاد آپ نے اپنے چند دوستوں کے ساتھ رکھی تھی, تو اس وقت آپ کے ذہن میں کیا تھا یہ جب آپ یہ تنظیم بنا رہے تھے, اور کیا اس وقت آپ کو یہ اندازہ تھا کہ ایک وقت آئے گا کہ یہ اتنا بڑا ان کا ایک ادارہ بن جائے گا پاکستانی امریکیوں کا, کہ امریکہ ہی میں نہیں بلکہ امریکہ سے باہر پاکستان میں اور لندن میں بھی اس کی برانچز کھل جائیں گی؟
ہاں جی, وہ بھی دیکھیں, بس اللہ تعالیٰ کو کئی تھوڑا ایسا منظور ہوتا ہے. تو ہوا یہ کہ یہ بلکہ اس کا سٹارٹ آپ کو انٹرسٹنگ سی سٹوری سناتا ہوں کہ ہمارے کچھ دوست تھے, تو ہم لوگ یہاں ہوتے ہیں سنڈے اسکول, تو جہاں پہ ہم لوگ بچوں کو لے کے جاتے ہیں اپنا اسلامک اسٹڈیز کے لیے مسجد میں. تو اور آپ کو پتہ ہے ہماری کافی مسجدیں ہیں, اور ہم امریکہ نے ہمیں کافی سہولت دی ہوئی ہے. کئی لوگ, پھر میں آپ کو بتا رہا ہوں اس لیے کہ یہ شاید پروگرام پاکستان میں براڈ کاسٹ ہو رہا ہے, تو کئی لوگ سمجھتے ہیں کہ ہم لوگ جو مسلمان یہاں پہ رہتے ہیں ہم بہت زیادہ, ہمیں انہوں نے نیچے کر کے رکھا ہوا ہے, یہ ہمیں سہولتیں نہیں دی ہوئی. یہ بات بالکل ٹھیک نہیں ہے, بلکہ ہم لوگ یہاں پہ سب لوگ مسجد جاتے ہیں, سنی شیعہ کئی دفعہ ایک مسجد میں جاتے ہیں, ڈفرنٹ سیکٹس جاتے ہیں. تو بہرحال, تو یہاں پہ ہماری ایک مسجد ہے جو میں نے اس کا پریزیڈنٹ تھا کسی زمانے میں, تو ہم کچھ لوگ تھے, تو ہم لوگ وہاں اپنے بچوں کو چھوڑ کے تو ہم لوگ بس ویٹ کرتے تھے, وہاں جا کے گپ شپ لگاتے تھے. تو ہمارے ایک دوست نے سجیسٹ کیا, بھی ہم لوگ سب تقریباً بزنس والے ہیں, تو ایسے کیوں نہیں کرتے کہ ہم جب اپنا کوشش کریں اپنے بزنس کی بات کرنے کے لیے کوئی آرگنائزیشن بنائیں. تو آہستہ آہستہ کرتے کرتے وہ بات ایسی چلی کو ہم نے شروع کر دیا اس کا کام. تیسری میٹنگ میرے گھر میں تھی, تو پھر سب نے ہمارے اس میٹنگ میں ڈیسائیڈ کرنا تھا کہ اس کا نام کیا دیا جائے, تو سب نے اپنا نام دیا, اور میں نے سجیسٹ کیا اوپن. تو اوپن اسٹینڈ فار آرگنائزیشن آف پاکستانی انٹرپرنورز آف نارتھ امریکہ, تو اب اس کو آرگنائزیشن آف پاکستانی انٹرپرنور کر دیا کیونکہ ہم انٹرنیشنل ہو گئے. تو اس سے ایسا چلا, ہم نے پھر اس کا لیگل پیپر وغیرہ بنائے, آرگنائزیشن رجسٹر کی, اور پھر لوگوں نے انٹرسٹ کرنا شروع کر دیا. پھر کیلیفورنیا سے ریکویسٹ آئی سملر کہ بھائی یہ کانسیپٹ تو بڑا اچھا اور نام بھی بڑا کیچی تھا, तो उसकी वजह से फिर
तो ये जो आप इस वक्त इस ओपन के अभी तक उसके आप एक फाउंडर भी हैं और उसके बोर्ड के रुकन भी हैं, तो क्या सहूलियात फराहम करती है, किस तरह फैसिलिटेट करती है ये पाकिस्तानी अमरीकियों को बिजनेस के शोबे में?
हाँ, तो हम लोग ऐसे करते हैं, इसका बहुत बहुत ज्यादा फायदा है पाकिस्तान को भी और यहाँ पे भी लोगों को। तो यहाँ पे मैं हमेशा यही कहता हूँ कि यहाँ पे हम लोग अगर तरक्की करेंगे तो उसका फायदा पाकिस्तान में इवेंचुअली होता है। हम लोग फॉर एग्जांपल अमेरिका से, जहाँ तक मुझे पता है, हम थोड़े से लोग हैं यहाँ पे, मेरा ख्याल में 600-700,000, तो उसके बावजूद हम तकरीबन $2 बिलियन पाकिस्तान में भेजते हैं थ्रू डिफरेंट ऑर्गेनाइजेशन, उसका हम अभी थोड़ी देर के लिए बाद में जिक्र करेंगे। तो बाहर ओपन का ये है कि हम लोग जो चैप्टर हैं न्यूयॉर्क में, वाशिंगटन डीसी में, ह्यूस्टन में, कैलिफोर्निया में, शिकागो में, लाहौर, कराची और लंदन में, तो सब लोग ऐसे होता है कि लाइक माइंडेड पीपल जो बिजनेसमैन हैं और सीनियर एग्जीक्यूटिव्स हैं और दूसरे लोग जो जॉब देख रहे हैं या वैसे ही सोशलाइज करना चाहते हैं सीखने के लिए कि ये सब क्या होता है, तो वो लोग वहाँ पे आते हैं, नेटवर्किंग करते हैं, कनेक्शंस बनते हैं, बल्कि फ्रेंडशिप्स भी बनती हैं, तो बहुत ज़्यादा फायदा है क्योंकि वी ब्रिंग लाइक माइंडेड पीपल टुगेदर जिनका फोकस है बिजनेस का, मजहब का या सोशल का और पाकिस्तान का, तो इतनी सारी चीज़ें इकट्ठी हो जाती हैं कि उनका हमारा बड़ी अच्छी गैदरिंग और बड़ी अच्छी फ्रेंडशिप और बड़ा अच्छा माहौल हो जाता है, और ये इंशाल्लाह अब सारी दुनिया में चल रहा है।
तो इससे ये उनको अपने कारोबार शुरू करने में मदद मिलती है, कारोबारों को बढ़ाने में मदद मिलती है।
हाँ जी, हर हम लोग, बल्कि हमारा फोकस यही होता है कि एंटरप्रेन्योरशिप, ताकि आप अपना बिजनेस शुरू करें। हमारी जितनी भी मीटिंग्स होती हैं उसमें हमेशा यही हम कोशिश करते हैं कि कोई नया कॉन्सेप्ट लाया जाए, कोई ऐसी चीज लाई जाए ताकि लोग उससे इनकरेज हों, ताकि अपना बिजनेस शुरू करने के लिए और लोग उसमें इनकरेज हों, इन्वॉल्व होने के लिए लोग उसमें इनकरेज हों, पाकिस्तान में कुछ करने के लिए। बल्कि हम लोग वो ये भी करते हैं कि अगर हम पाकिस्तान से लोग यहाँ पे आए बिजनेस वाले, या कई हम एक कंपटीशन भी करवाते हैं पाकिस्तान MIT के थ्रू, उसे कहते हैं बिजनेस प्लान कंपटीशन, तो यहाँ पे हमारी ऑर्गेनाइजेशन ने उसको MIT को फाइनेंशियली सपोर्ट किया था बहुत साल पहले, तो वो लोग अब कराची में बिजनेस प्लान कंपटीशन करते हैं हर साल, तो उसका जो विनर होता है, वो जो बाकी लोग भी होते हैं, वो कई दफा अमेरिका आते हैं, उनको स्पॉन्सर किया जाता है MIT के थ्रू, तो वो यहाँ पे आके सीखते हैं एंटरप्रेन्योरशिप, बिजनेस कॉन्सेप्ट, कैसे बिजनेस चलाया जाए, कैसा स्ट्रक्चर होना चाहिए, कैसे टीम बिल्ड करते हैं, कैसे पैसे रेज करते हैं, वो सब वो कुछ आके यहाँ पे स्पेशल MIT उनको कोर्स करवाता है तकरीबन हफ्ता दो हफ्ते के लिए, वो हर साल आते हैं यहाँ पे।
तो ये ओपन का कंट्रीब्यूशन है न सिर्फ ये कि यहाँ पर पाकिस्तानी अमरीकियों को, बल्कि पाकिस्तान में भी और दूसरी जगह भी।
हाँ, फिर वो हमारे तकरीबन सारे चैप्टर में जाते हैं, हर चैप्टर तकरीबन उनको इनवाइट करता है, फिर वो वहाँ पे बिजनेस लोगों से मिलते हैं, फिर बहुत ज्यादा एक्सेलरेट हो जाता है। जितना भी हमने देखा है, कई एग्जांपल्स हैं पाकिस्तान में, बड़ी कंपनियां बन गई हैं इसी वजह से, क्योंकि वो हमारे साथ एसोसिएट।
बेहद शुक्रिया, हमारी गुफ्तगु अभी जारी है लेकिन हमारे प्रोड्यूसर कह रहे हैं कि एक छोटे से ब्रेक का वक्त हो गया, फिर से तो एक ब्रेक। हरदम रवा है जिंदगी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमे को नशर होने वाला प्रोग्राम। इस प्रोग्राम में हम आपकी मुलाकात कराते हैं जिंदगी के मुख्तलिफ शोबों में कामयाब पाकिस्तानी अमरीकियों से।
जब लोगों से हम उनकी खिदमत करते हैं, उन्हें पता चलता है कि ये पाकिस्तानी और मुसलमान है, तो एक जो तासर है, एक इमेज जो हमारा बना हुआ, उसमें बड़ा मुस्बत तब्दीली आती है।
हमारा जिस्म अभी यहाँ है, दिल अभी भी पाकिस्तान में अटका है, और ये सारे पाकिस्तानियों का मामला है।
इसमें पाकिस्तानी कौम का भी फायदा है, क्योंकि उन्होंने पहली दफा देखा है कि मैं पहला इलेक्टेड मेयर हूँ इन अ सिटी इन टेक्सास।
बहुत आसान है, वेबसाइट हमारी www.amanfoundation.org।
हमारे मेहमानों से फेसबुक पर सवाल पोस्ट करने के लिए हमारा लिंक है facebook.com/hardamrawahaizindagi। जी, और हमारे मेहमानों से सवाल पूछने के लिए टेलीफोन पर हमारा मुफ्त कॉल का नंबर होता है 0800-777-8989, اور آج معلوم نہیں ہمارے سسٹم میں کوئی خرابی ہے کہ ابھی تک کسی کالر نے ہمیں کال نہیں کیا. اگر آپ ہمارا یہ پروگرام سن رہے ہیں تو ٹیلی فون کر کے اسی نمبر پر ہمارے مہمان سے سوال بھی پوچھ سکتے ہیں. آج ہمارے مہمان ہیں ایک کامیاب الیکٹریکل اور ایئر کرافٹ سسٹمز انجینئر, ایک کامیاب انوویٹر, ایک کامیاب ٹیکنالوجسٹ, ایک مقبول کمیونٹی لیڈر اور ایک کامیاب بزنس مین جو ٹیکنالوجی کی دو کامیاب بزنس کمپنیوں کے مالک ہیں اور نارتھ امریکہ میں پاکستانی بزنس کمیونٹی کی سب سے بڑی تنظیم اوپن کے ایک فاؤنڈر بھی ہیں. ہمارے مہمان ہیں لاہور پاکستان کے طاہر چودھری جو اس وقت میسچوسٹس میں ہمارے ساتھ ہیں ٹیلی فون پر. گفتگو کو آگے بڑھاتے ہیں. طاہر چودھری صاحب, اب ہم ذکر کریں گے آپ کے اس جذبے کا جو آپ اپنے آبائی وطن پاکستان سے رکھتے ہیں. یہاں امریکہ میں, برطانیہ میں آپ نے وہاں کے لوگوں کو سہولیات دیں اور مختلف شعبوں میں بہت کامیابی حاصل کی, لیکن آپ نے اس کے ساتھ ساتھ اپنے آبائی وطن کو بھی یاد رکھا. تو بتائیے ہمارے سننے والوں کو کہ پاکستان کے لیے آپ نے یہاں پر رہتے ہوئے کیا کچھ کیا اب تک.
ہاں جی, تو اس کا پہلے میں یہ کہنا چاہتا ہوں اور اکثر لوگوں کو کہتا ہوں کہ اپنے لیے تو انسان سب کچھ کرتا ہے, لیکن دوسروں کے لیے بھی تھوڑا سا سوچنا چاہیے. تو اس کے لیے ہم نے کئی کچھ کیا. تو کئی آرگنائزیشن ہیں, آپ کو میں مینشن کر سکتا ہوں پاکستان کے لیے. جب فلڈ آیا تھا فار ایگزامپل پاکستان میں, تو ہمارے کچھ دوستوں نے کہا کہ بھائی یہ طاہر کچھ کرو فلڈ کا, تو ہم نے سب آرگنائزیشن بنائی. تو ان دنوں میں ہم نے فلڈ کے لیے پاکستان کے لیے پیسے بھیجے. اور دوسری اس کی یہ بھی پرابلم تھا کہ یہاں پہ جو عام امریکن تھے وہ انٹرسٹڈ نہیں تھے ان دنوں میں پاکستان کی ہیلپ کرنے کے لیے. اس کی وجہ یہ تھی کہ ہیتی میں ریسنٹلی وہاں پہ زلزلہ آیا تھا اس سے تھوڑی دیر پہلے, تو اس پہ بالکل وہ بالکل سیچوریٹ ہو گئے تھے اس کی انفارمیشن سے, اس کی ہیلپ جو انہوں نے وہاں پہ کی. تو اس کے بعد پھر پاکستان میں آ گیا, تو اس پر کوئی انٹرسٹ کوئی نہیں لے رہا تھا. اس کے دو ہم نے تو خیال کیا دو چیزیں کرنے کا. ایک تو ظاہر ہے کہ ڈونیشن چاہیے تھی مٹیریل کی, کپڑوں کی اور پیسوں کی, تو وہ ہم نے کی. اور دوسرا چاہیے تھا کہ میڈیا اویئرنیس ہونی چاہیے امریکن کمیونٹی میں کہ کیا کیا جائے. تو پھر ہم نے ایسے کیا کہ کیوں میرا کافی زیادہ ہے کانٹیکٹ ود پولیٹیشینس, تو میں کافی پولیٹیکلی ایکٹیو ہوں, تو یہاں سے گورنر کے ساتھ اور کانگریس مین کے ساتھ اینڈ سو آن. تو پھر ہم نے اس کی اویئرنیس کے لیے یہاں پہ ڈفرینٹ پریس ریلیزز کیں, ٹی وی پہ گئے وہاں پہ بولے, اور پھر ہمارے جو کانگریس مین ہیں یہاں پہ لوکل کانگریس مین کاپیانو, ان کو میں جانتا ہوں, تو ان کو پھر بلایا, ہم نے ایونٹ کیا. تو ہم نے پوری کوشش کی اپنی مالی ہیلپ کے لیے اور دوسرا اویئرنیس کے لیے کہ امریکہ میں جو عام لوگ ہیں ان کو ذرا پتا چلے کہ پاکستان میں یہ پرابلم ہے, ان کے ہم سب کو ہیلپ.
تو پھر آپ نے فنڈ ریز کیے اور ہزاروں ڈالرز آپ نے اکٹھے کر کے میساچوسٹس سے بھیجے.
جی جی بالکل, جی جی.
اچھا, تو اب اس کے بعد آپ نے ایک اسکول کا سلسلہ بھی شروع کیا پاکستان میں, کچھ وہ بھی بتائیے.
ہاں جی ہاں, اس کا بھی تھا. ہاں جی, وہ ظاہر ہے یہ ہر چیز جو ہوتی ہے نا, ایوری تھنگ گوز ٹوگیدر. اگر آپ کے پولیٹیکل کنیکشنز ہیں, اگر آپ کے کمیونٹی میں کنیکشنز ہیں, تو آپ پورے ان کو یوٹیلائز کر کے جو کام بھی کرتے ہیں اکٹھا کر کے کرتے ہیں. تو ایسے ہوا, ہماری کمیونٹی میں ایک دوست ہیں, تو وہ اور ہم مجھ سے بات کر رہے تھے. ان کو پتا تھا کہ میرے خیالات کیا ہیں, کہ میں ہمیشہ کہتا ہوں کہ عورتوں کو ایجوکیٹڈ ہونا چاہیے, عورتوں کی ایجوکیشن میں ہمیشہ پروموٹ کرتا ہوں, اور عورتوں کی انوالومنٹ بھی ریلیجن میں ہونی چاہیے. جو اسلامک سینٹر کا میں پریزیڈنٹ بھی تھا, تو اس میں بھی میری ہمیشہ 100% کوشش تھی کہ وومن شوڈ گیٹ مور انوالو, ہمیشہ عورتوں کو آنا چاہیے تاکہ ان کا زیادہ ان کو امپورٹنس ملے اور زیادہ وہ کنٹریبیوٹ کر سکیں سوسائٹی میں. ایسے ہی اس کا کانسیپٹ یہ بھی تھا کہ ہم لوگ پاکستان میں کوشش کریں کہ گرلز ایجوکیشن کے لیے. تو پھر ہم نے ایک آرگنائزیشن بنائی, اس کو کہتے ہیں پروجیکٹ جیم. جیم اسٹینڈز فار گرلز ایجوکیشن میٹرس. تو پروجیکٹ جیم ڈاٹ یو ایس ویب سائٹ کا نام ہے. तो हम जो अमेरिका में रहते हैं, हम लोग काफ़ी फॉर्चुनेट हैं इन अ वे कि यहाँ पे हमें काफ़ी सहूलतें हैं और हमारी गवर्नमेंट भी काफ़ी हमें इनक्रेज करती है कि हम लोग हेल्प कर सकें सारी दुनिया में। तो उसके लिए हमने फिर वो ऑर्गेनाइजेशन बनाई और हमने कांटेक्ट किया ऑक्सफैम से, सो ताकि जो जितने भी हम लोग करते हैं एनर्जी यूज़ करते हैं फंड रेजिंग के लिए या जो कुछ भी लिए, तो ताकि उसका हमें सिर्फ उसको फोकस कर रखें। और ऑक्सफैम की पाकिस्तान में ऑर्गेनाइजेशन है ऑन द ग्राउंड, वो पाकिस्तानी कंपनी है जो उसको स्कूल्स को, गर्ल्स स्कूल्स को बिल्ड करती है या रीबिल्ड करती है, रिपेयर करती है। और हम लोग ऐसा, हमारा फोकस ये है कि हम लोग जाते हैं वहाँ पे गवर्नमेंट स्कूल्स के, गवर्नमेंट स्कूल को हम रिकंस्ट्रक्ट करते हैं वहाँ पे, उनके उनकी सहूलतें अच्छी करते हैं लड़कियों के लिए। कुछ लड़के भी होते हैं ज़ाहिर है, प्राइमरी स्कूल्स हैं विलेजेस में। तो ये हैं तकरीबन 5 मुल्तान में हैं, तकरीबन 4-5 रीम यार खां, कुछ लाहौर में भी हैं, टोटल तकरीबन 15 स्कूल हैं। तो उनको हम लोग हर साल सपोर्ट करते हैं। तो उसके सिर्फ हम ही सपोर्ट नहीं करते, अब तो ऐसे हुआ है कि जहाँ के जो पॉलिटिशियन हैं उनको भी पता चल गया कि हम लोग ये काम करते हैं, तो वो भी आते हैं हमारे इवेंट पे, हम बोलते हैं और हमें इनकरेज करते हैं और कम्युनिटी को इनकरेज करते हैं ये काम करने के लिए।
तो ये स्कूल जो है बड़ी
हाँ जी, पिछले साल बल्कि सेनेटर जीन शाहीन आई थी, जो बड़ी बहुत बड़ी सेनेटर हैं यहाँ पे न्यू हैम्पशायर की, और पहले गवर्नर भी थी। तो वो भी, उनकी भी अपनी स्टोरी थी। यहाँ पे सिर्फ पाकिस्तान में भी स्ट्रगल नहीं होती, यहाँ पे भी औरतों को स्ट्रगल करना पड़ता है, और ज़ाहिर है जो लोग बाहर से फॉरेनर्स आते हैं उनको भी स्ट्रगल करना पड़ता है, मेहनत करनी पड़ती है। तो उन्होंने फिर अपनी स्टोरी सुनाई कि हम, उन्होंने कैसे थी और कैसे हुआ, उन्होंने क्या देखा, तो उन्होंने अपनी स्टोरी शेयर की। ऐसे ही जो हमारा जो गवर्नर है इस वक्त वो अफ्रीकन अमेरिकन है, तो उनको भी, वो भी बड़े इनकरेज थे कि हम लोग ये काम कर रहे हैं। उनका भी अपना पर्सनल एक्सपीरियंस यही है कि उनकी माँ ने उनको इनकरेज किया एजुकेशन के लिए, हालांकि वो बहुत गरीब इलाके में रहते थे शिकागो में, और आजकल वो बहुत बड़े गवर्नर और प्रेसिडेंट ओबामा के बहुत ज्यादा दोस्त हैं।
तो ये हुआ, तो आपने, आपके ये तमाम स्कूल जो है ये काम कर रहे हैं, और आप ये तमाम लड़कियों को, पाकिस्तानी लड़कियों को एजुकेशन में आप एक रोल प्ले कर रहे हैं। ये बताइए कि जो पाकिस्तान और अमेरिका के दरमियान ताल्लुकात बेहतर बनाने के लिए कहते हैं कि जो पाकिस्तानी अमेरिकी हैं एक पुल का काम कर रहे हैं, तो ये पुल इस वक्त कितना मजबूत है और इसे मजीद मजबूत बनाने के लिए क्या कुछ करने की जरूरत है?
हाँ जी, हम लोगों को सब ये पता होना चाहिए कि जो अमेरिकन जो सिस्टम है ये बड़ा अच्छा है। जो अमेरिका की जो काम भी करना चाहते हैं, ये अच्छा काम करना चाहते हैं सारी दुनिया में, वो जो कुछ करना चाहते हैं पाकिस्तान में भी, तो वो भी ठीक काम करना चाहते हैं। जाहिर है इनको अपनी सिक्योरिटी का भी तो इश्यू है, जाहिर है वो उसकी वजह से भी, उसकी वजह भी है, लेकिन ये ओवरऑल आप जितना भी देख लें, और मैंने सबसे मिल के देखा है, एम्बेसडर जो पाकिस्तान के कई अमेरिका में, अमेरिका से वहाँ पाकिस्तान गए, उनमें कई लोगों से मिला हूँ, एन पैटरसन वाज वन ऑफ देम। बल्कि पिछले दिनों ही मैं किसी मीटिंग में था, उन पे पाकिस्तान के दो एम्बेसडर वहाँ भी बैठे हुए थे जो अमेरिका के गए हुए थे, वो सब, उनकी बिल्कुल, आप उनसे बात करें, कोई ऐसी बात नहीं नेगेटिव पाकिस्तान के मुतल्लिक बिल्कुल नहीं करेंगे, वो हमेशा पाकिस्तान में बात ऐसी करेंगे कि आप, हमको वो चीज़ें वहाँ चाहिए, फॉर एग्जांपल एजुकेशन के देख लें आप, एनर्जी का देख लें, हेल्थ केयर का देख लें, उनको सब पता है कि पाकिस्तान में क्या क्या ज़रूरत है, और वो पूरी अपनी तरफ से हेल्प करते हैं। उसकी वजह यह है कि अमेरिका के भी इंटरेस्ट में है कि कंट्री लाइक पाकिस्तान, जिसकी इतनी ज़्यादा पॉपुलेशन है, उसका बिजनेस कॉन्टैक्ट होना चाहिए। हमें अक्सर कहते हैं ये लोग कि अमेरिकन कि आप लोग पाकिस्तान से बिजनेस कॉन्टैक्ट करें, कि एक दफा बिजनेस कॉन्टैक्ट आप कर लें तो उससे हमेशा रिलेशनशिप अच्छे बन जाते हैं।
और पाकिस्तानी अमरीकी जो है, आप समझते हैं कि ये रोल बड़ी खूबी से अदा कर रहे हैं?
बिल्कुल, मेरे ख्याल में तो यही है कि जो पाकिस्तान का जो रोल जाहिर है बिल्कुल पॉजिटिव है पाकिस्तान में। हाँ जी, मैंने खुद देखा है, मैंने खुद सुना है, खुद बातें की हैं लोगों से, मैंने आज तक कभी ऐसा नहीं किसी से सुना कि ये लोग कोई पाकिस्तान में नुकसान करना चाहते हैं।
अच्छा, तो अब प्रोग्राम का आखिरी मरहला है, बात करेंगे ताहिर चौधरी की, ताहिरा चौधरी की, क्या अमल दखल है ताहिरा चौधरी का, जो आपकी अहलिया हैं, आपकी जिंदगी में कामयाबी के रंग बिखेरने का?
हाँ जी हाँ जी तायरा, हाँ जी अक्सर लोग कहते हैं भी आपकी वाइफ ने आपके लिए नाम चेंज किया। मैंने कहा नहीं भाई, ये पाकिस्तानी औरतें भी नाम नहीं चेंज करती।
आपने ढूंढ के रखा था कि तायरा से करूंगा।
हाँ जी हाँ जी, तो कहते हैं कई लोग समझेंगे भाई तुम्हारी वाइफ ने तुम्हारे लिए नाम चेंज कर लिया। मैंने कहा नहीं नहीं, माशाल्लाह हमारी पढ़ी लिखी औरतें होती हैं और बड़ी एजुकेटेड और बड़ी पावरफुल और बड़ी स्ट्रांग औरतें होती हैं। मेरी वाइफ भी माशाल्लाह ऐसी हैं। तो उन्होंने पंजाब यूनिवर्सिटी से MSc की थी फिजिक्स में। ओरिजिनली वो मुल्तान से हैं लेकिन उनकी पैदाइश केनिया में, तो मुल्तान में बल्कि कॉलेज में वो इलेक्ट्रॉनिक्स पढ़ाती भी थी।
अच्छा, तो यहाँ पर तो आकर उन्होंने आपको, आपके साथ बिजनेस में फिर शामिल हुई, आपको कामयाब करने में उनका क्या रोल है?
हाँ जी जी बिल्कुल, जाहिर आप एक इंसान तो अकेला कामयाब नहीं हो सकता, आपको अपनी फैमिली की सपोर्ट तो हमेशा चाहिए होती है। तो उन्होंने बिल्कुल मुझे पूरी सपोर्ट की और मेरी कंपनी के साथ भी वो कई साल काम करती रही जी।
तो अब क्या करती हैं वो, आपकी कंपनी छोड़ दी?
वो एक बड़ी बहुत बड़ी कंपनी है यहाँ पे, उसको कहते हैं इंट्यूट, वो अकाउंटिंग कंपनी है। तो उनका मेनली ऑनलाइन अकाउंटिंग सिस्टम्स है, तो उनके साथ वो आजकल काम कर रही है। नजदीक है यहाँ से बिल्कुल, तो उनका बड़ा इजी सा, ज्यादा मुश्किल काम नहीं है।
लेकिन पढ़ी फिजिक्स ही तो अकाउंटिंग में चली गई?
हाँ जी, असल में ये होता है कि जो फिजिक्स की आपकी जो प्योर साइंसेस होती है ना, तो उनकी प्योर साइंसेस में स्ट्रेंथ होती है आपकी मैथमेटिक्स में काफी ज्यादा। तो मैंने अक्सर देखा है कि लोग फिजिक्स करते हैं उनको, क्योंकि वो अप्लाइड नहीं होती तो दूसरी में अक्सर चले जाते हैं फाइनेंशियल में, वेरी कॉमन मैंने देखा यहाँ पे अमेरिका में। या तो फिर आप प्योर रिसर्च में चले जाएं, किसी यूनिवर्सिटी में जाके लग जाएं जैसे वो पहले थी पाकिस्तान में,
तो उन्होंने,
और या फिर आप किसी अगर कंपनी में करेंगे तो यूजली यू एंड अप इन फाइनेंशियल, बिकॉज आपकी जो मैथमेटिक्स जो है ना बड़ा स्ट्रांग होता है।
तो वो भी एक कामयाब यानी प्रोफेशनल खातून बन चुकी हैं मुलाजमत में।
बिल्कुल बिल्कुल,
आप ही की तरह कामयाब जा रही हैं। अच्छा, आप इस वक्त जो पाकिस्तानी नौजवान हमारा प्रोग्राम सुन रहे हैं, आप अपनी तमाम जो जिंदगी की कामयाबियां हैं उसका अगर निचोड़ कुछ पेश करना चाहें इस वक्त, तो क्या कहेंगे?
हाँ, जो पाकिस्तान से जो लोग कर रहे हैं, मैं तो उनको बस यही इनकरेज करूंगा कि आप लोग इन्वॉल्व हों बिजनेस ऑर्गेनाइजेशंस में और फोकस करें मिलिट्री, नॉट मिलिट्री स्ट्रेंथ, नॉट फिजिकल स्ट्रेंथ, आप फोकस करें इकोनॉमिक स्ट्रेंथ। इकोनॉमिक स्ट्रेंथ इज द बैकबोन ऑफ द सोसाइटी, सो आप इकोनॉमिक स्ट्रेंथ पहले सबसे करें और उसके बाद देखें। हम लोग मिलिट्री पे और ये डिफेंस पे बहुत ज्यादा खर्चा कर रहे हैं और करते रहे हैं इतने इतने सालों में, हालांकि हमारी रिसोर्सेज बहुत कम है। और मैं यही कहूंगा नौजवानों से, तो आप बिल्कुल फोकस करें अपने प्रोफेशन पे, अगर आपसे हो सकता है तो बिजनेस करें, अगर हो सकता है तो लोकल बिजनेस करें और फिर उसको एक्सपेंड करें ओवरसीज। अगर आप चाहें तो मुझसे डायरेक्ट कॉन्टेक्ट करें और मैं आपकी,
तो आपसे कॉन्टेक्ट का जरिया क्या है?
आप मुझ पे, मुझे ईमेल भेज सकते हैं, जो है TAHIRC@myvillage.us।
TAHIRC@myvillage.us
तो आप कर दें। हाँ जी,
अच्छा, तो उसमें आप उनको मशवरे भी दे पाएंगे और अगर वो आप उनकी कुछ मदद करना चाहें तो आप मदद भी कर सकेंगे।
हाँ जी हाँ जी, वो करते रहते हैं हमारा अक्सर, क्योंकि मेरे काफी ज्यादा कॉन्टेक्ट हैं पॉलिटिकल सर्कल में और बिजनेस सर्कल में, तो अक्सर किसी को कोई प्रॉब्लम हो तो इट्स नॉट अनयूजुअल कि लोग मुझसे कॉन्टेक्ट करें, तो मैं अक्सर यहाँ पे हेल्प हो सकती है मैं कर देता हूँ।
तो खवातीन, पाकिस्तान की खवातीन जो बिजनेस में आना चाहें उनके लिए आप क्या कहेंगे? उनको तो बड़ी मुश्किल है।
हाँ बिल्कुल, हाँ जी, मैंने तो बल्कि सुना है, बल्कि यहाँ भी अब यही ट्रेंड है और आपको मालूम होगा कि यूनिवर्सिटी की आजकल ट्रेंड ये है कि USA में भी और पाकिस्तान में भी ऑलमोस्ट 60% ऑफ द पॉपुलेशन ऑफ हायर एजुकेशन आर वुमन। तो वुमन आर कमिंग अप वेरी स्ट्रॉन्ग एंड व्हाई नॉट, आई मीन दे कैन मेक अ डिफरेंस। और मैं पाकिस्तान की औरतों को यही कहूंगा कि आप बिल्कुल अपने आप को एजुकेट करें, और जब एजुकेट करें करके घर पे ना बैठें आप बिल्कुल, अगर आपके हस्बैंड भी माशाल्लाह वेल टू डू, इवन देन यू शुड गो आउट, and start a business, do something to make a difference in your country.
बेहद शुक्रिया ताहिर चौधरी साहब, हमारे प्रोग्राम को समेटने का वक्त हुआ. हम अपने सुनने वालों को बता दें कि वॉइस ऑफ अमेरिका के प्रोग्राम हरदम रवा है जिंदगी में आज हमारे मेहमान थे एक कामयाब इलेक्ट्रिकल और एयरक्राफ्ट सिस्टम्स इंजीनियर, एक कामयाब इनोवेटर, एक कामयाब टेक्नोलॉजिस्ट, एक मकबूल कम्युनिटी लीडर और एक कामयाब बिजनेसमैन जो टेक्नोलॉजी की दो कामयाब बिजनेस कंपनियों के मालिक और नॉर्थ अमेरिका में पाकिस्तानी बिजनेस कम्युनिटी की सबसे बड़ी तंजीम ओपन के एक फाउंडर हैं. उनका शुक्रिया अदा करते हुए आज का प्रोग्राम समेटते हैं. हमारे प्रोड्यूसर थे वीटो मीर और इंजीनियर थे लिनस रिमकस. यास्मीन जमील को इजाजत दीजिए. खुदा हाफिज.
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.